नेपाली रेडियो नेपाली आवाज रेडियो सगरमाथा 102.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ तपाईँ अनि हामी छौ कार्यक्रम खुला मञ्चमा। खुला मञ्च हरेक दिन मध्याह 12 बजेदेखि 3 बजेसम्म सुन्न सक्नुहुन्छ तपाईँले। यदि यसमा तपाईँलाई लागेका गुनासा रचना अनि समस्या परेका छन् भने त्यो पनि सुनाउन सक्नुहुन्छ तपाईँले हामीलाई। त्यसको लागि तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ 5528091 र 5542245।
अनि अब हामी यहाँलाई अनुरोध के गर्छौं भने 5528091 भन्दा पनि 5542245 यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। किन भन्दाखेरि अर्को फोनमा त हामीले हाम्रा सहकर्मी हरिजन थापालाई मिल्याएका छौं। किनभने भन्दा आज मंगलबार हो र मंगलबारको दिन हामी खुल्ला स्थानहरूबारेको बहस गर्छौं र यो बहसमा हामीलाई साथ दिएको छ इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप, फोर्ड फाउण्डेशन र सोशल साइन्स बहाले। यी तीन संस्थाहरूसँगको सहकार्यमा हामी यो खुल्ला स्थानहरूबारेको बहस अगाडि बढ़ाउँछौ र आज हामीले यही बहसका लागि भनेर रोजेको स्थान हो हामी सबैले नाम सुनेको तर धेरै कम मात्रै गएको रत्न पार्कको बारेमा आज हामी कुराकानी गर्छौं। नामै सुन्दाखेरि धेरै राम्रो सुनिन्छ यो रत्न पार्क, तर भित्र गइसकेपछि कस्तो छ त? हामी मध्ये धेरै गएका पनि होलौं वा हामी मध्ये धेरै नगएका पनि होलौं, त्यही भएर त्यहाँभित्रको अवस्थाका बारेमा जान्नका लागि हामीले यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा पाएका छौं सहकर्मी हरिजन थापालाई।
हजुर प्रमिलाजी,
तपाईँले कहाँनिर पुग्नुभयो ठ्याक्कै?
मैले यो रत्न पार्कको लगभग यो जुन उद्यान छ त्यसको लगभग बीचतिर नै छु प्रमिलाजी।
अनि त्यहाँबाट तपाईँले यसो दायाँ बायाँ अगाडि पछाडि चारैतिर हेर्दाखेरि के कुराहरू देखिरहनु भएको छ?
यहाँबाट हेर्दाखेरि अलिकति यो ठाउँ जस्तो बारहरू जुन लगाइया छ त्यो तार बारहरू भत्काइया पनि छ र मान्छेहरू यसको यो भोटाइटी जुन यो भोटाइटी साइडपट्टिबाट पनि त्यो जाली चाहिँ फोरिएको छ र त्यहाँबाट मान्छेहरू त्यतिकै भित्र पसिरहेको स्थिति छ र यता खुलामन साइड पनि केही पनि अब त्यति बारहरू त्यति छँदै छैन है। यस्तो अवस्था तोडदोर गरिरहेका छन्। अब विभिन्न यहाँ चाहिँ यसो निहालिरहँदाखेरि चाहिँ अझै वृद्ध र युवाहरूको चाहिँ अलिकति जमात ठुलो देखिन्छ, यहाँ उपस्थिति ठुलो देखिन्छ। सबैजना आफ्नो सुरमा हुनुहुन्छ अनि त्यस्तै गरी यहाँ जीविकोपार्जन गर्नको लागि नाङ्लो व्यापारीहरू पनि देखिन्छ कति ठाउँमा, त्यसै गरी काँक्रोदेखि लिएर अब मेवाहरू बेच्नेहरू पनि देखिन्छ। यस्तो छ।
तपाईँले त्यसो भए टिकट लिनु परेन?
हजुर,
टिकट लिनु परेन?
टिकटहरूको केही पनि व्यवस्था रहेन छ प्रमिलाजी।
अनि अहिलेको समयमा त्यहाँनिर फूल होइन अरू अरू किसिमको बोट बिरुवाहरू कसरी त्यहाँनिर तपाईँ देख्नुभएको छ?
बोट बिरुवाहरू चाहिँ यहाँ छन् त तैपनि यहाँ अलिकति फोहोरहरू चाहिँ अब जताततै प्लास्टिकहरू फालिएको छ अनि त्यसै गरी अब यहाँ सानसानो ताल जस्तो पोखरीहरू पनि बिचमा बनाइएको छ र अब त्यो भित्र पनि पुरै झारहरू मात्र छन् र त्यहाँ प्लास्टिकका बोतलहरू यावत कुराहरू फालिएको देख्न सकिन्छ प्रमिलाजी।
अनि त्यहाँनिर जुन यहाँले भन्नुभयो नि युवाहरूको संख्या अधिक धेरै छ कि भनेर देख्न सकिन्छ भनेर भन्नुभयो, युवामा पनि महिला पुरुष कस्तो छ संख्या?
यहाँ महिला भन्दा पनि पुरुषकै जमात चाहिँ धेरै देखिन्छ र यहाँ ठाउँ ठाउँमा अब विभिन्न लोकदोरीहरू गाएर आफ्नो अब जीविकोपार्जन अथवा लोकदोरीहरू गाएर अब वरिपरि मान्छेहरूमा बसिरहेको पनि देख्न सकिन्छ। अब त्यसै गरी राजनीतिका कुराहरू गरेर बसेको पनि यहाँ अलिकति पर देखिरहेको छु र यो जुन प्रतीक्षालय जस्तो जुन बनाइएको छ त्यसको वरिपरि बसिरहनु भएको छ र यो जुन बारहरू जस्तो छ त्यसमा पनि धेरै मानिसहरू चाहिँ बसिरहेको देख्न सकिन्छ प्रमिलाजी।
यहाँले फोहोर अति भएको भनेर भन्नुभयो होइन?
हजुर,
यहाँनिर के अब फोहोरै छ, प्लास्टिक फालेको छ, पोखरीहरूमा झाङै उम्रेको छ, पर्खाल भत्किएको छ, नराम्रै नराम्रो छ, राम्रो कुरा केही पनि देखिएन तपाईँको आँखाले?
राम्रो कुरा यहाँ हरियाली छ, यो काठमाडौँको जुन घरै घर छ त्यसको सट्टामा यहाँ केटासम्म भए पनि अलिकति बढी हरियाली छ र एक दुई ठाउँमा फुलहरू गुलाबका फुलहरू फुलिरहेका पनि छन् होइन। यी कुराहरूलाई अब यो काठमाडौँको यो घरै घरको बीच अब देखिएका यी बोट बिरुवाहरू र यी सानसाना फुलका बोटहरू एकदमै राम्रो पनि देखिन्छ।
तपाईँको नजिकै दायाँ बायाँ अगाडि पछाडि कहीँनिर कोही सुरक्षाकर्मी तपाईँले पाउनुभयो?
यहाँ धेरैजना हुनुहुन्छ, अब त्योमध्ये एकजनासँग अहिले भर्खर कुरा गर्न गइरहेको छु।
हजुर,
तपाईँको नाम के हो?
हजुर, मेरो सुभाष परियार हो।
घर चाहिँ कता हो?
मेरो रामेछाप।
अहिले यहाँ चाहिँ के गर्दै हुनुहुन्छ?
म म सिलाई काम गर्छु, बस्छ मेरो खानको त
अहिले चाहिँ यहाँ जुन रत्न पार्क आउनु भएको छ, यहाँको वातावरण कस्तो लागिरहेछ?
मलाई राम्रै लाग्छ यहाँको।
किन आउनुहुन्छ विशेष?
जस्तो अब काम गरिरहेको हुन्छु, काम गर्दाखेरि मलाई कुनै बेला चाहिँ पछि लागेको हुन्छ, कुनै साथीलाई बोलाएको हुन्छ, म साथीलाई भेट गर्न आइरहेको हुन्छु। त्यसो कहिले काहीँ फुर्सद भइरहँदैन कहिले पनि।
अब यहाँ चाहिँ यसो हेर्दाखेरि अब तार जालीबाट छिरेर आइरहेको पनि देखिन्छ होइन मान्छेहरू आइरहँदाखेरि। यो ठाउँ अलिकति हेर्नुहोस् न, वरिपरि प्लास्टिकहरू पनि जताततै देखिन्छ, यसलाई व्यवस्थापन गर्न चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ तपाईँको विचारमा?
अब नगरपालिकाले नै सफा गर्नु पर्यो, त्यति बेला अब दुर्गन्धित फोहोर मैलाहरू जहाँलाई चाहिँ फाल्नु भएन, सुरक्षित ठाउँमा एक ठाउँमा राख्नु पर्यो। त्यसलाई गाडी बोलाएर हुन्छ कि जस्तो यहाँको बस्तीहरू मिलेर हुन्छ कि फोहोर फाल्ने कार्यक्रम गर्नु पर्यो, दुर्गन्धितमा बस्नु भएन, जहाँसम्म फोहोरै फोहोर छ यहाँ फोहोरलाई।
अब यो फोहोरै फोहोरको बिच यहाँ भएको तपाईँलाई राम्रो लाग्ने, तपाईँ यहाँ आउनुको कारण चाहिँ के हो नि, यहाँ के देखेर आउनुहुन्छ?
म चाहिँ अब धेरै खुला ठाउँ पनि छ यहाँ, अनि त्यही भएर पनि मलाई घुम्न मन लागेको हुन्छ, साथी भेट्न आउँछु म, त्यही भएर मलाई रमाइलो लाग्छ क्या यो ठाउँ।
हुन्छ, धन्यवाद। अहिले भर्खरै मैले एकजनासँग कुरा गरेँ, उहाँ चाहिँ रामेछाप बस्नुहुँदो रहेछ र यहाँ अहिले बिजनेसको काम गर्छु भन्दै हुनुहुन्थ्यो। त्यसै गरी म अहिले अर्का एकजनासँग पनि कुरा गर्न गइरहेको छु, उहाँ चाहिँ हेर्दाखेरि अलिकति पाको नै हुनुहुन्छ, उहाँ जस्तो अलिकति युवा चाहिँ हुनुहुन्न, उहाँसँग कुरा गर्छु। तपाईँको नाम भनिदिनुहोस् न।
मेरो विदुर लामी खाने हो।
घर चाहिँ कता हो नि?
सर, मकवानपुर जिल्ला।
मकवानपुर, अहिले यहाँ चाहिँ के गर्नुहुन्छ?
यहाँ त अहिले खास घुम्न, काठमाडौँ घुम्न आएको हो, दुई दिन छुट्टी छ, त्यही हो घुम्न।
अहिले चाहिँ रत्न पार्क हुनुहुन्छ।
हजुर।
यो ठाउँ चाहिँ अब पहिला पनि आउनु भएको
थियो? पहिला पनि आउँथ्यो।
पहिला आउँदा र अहिले आउँदा फरक के पाउनु
भयो? धेरै फरक पाएँ मैले, अव्यवस्थित एक नम्बर कुरो, त्यसपछि फोहोर दुर्गन्ध, यी आदि चाहिँ अलिक व्यवस्थापन जाने गतिलो नभएको, मान्छेको चाप चाहिँ वास्तवमा मान्छे चाहिँ आएर नि गएर नि चाहिँ भइ नै राख्छ होइन, तर एकदम अव्यवस्थित छ, कता गेट हो कता के हो कहाँ केही त्यति केही पनि छैन, फोहोर त्यतिकै छ।
पहिला तपाईँ आउँदाखेरि चाहिँ कस्तो थियो रत्न पार्क?
पहिला भन्नाले कतिलाई पहिला भन्नुहुन्छ तपाईँ?
अब योभन्दा अगाडि तपाईँ कहिले आउनु भएको थियो त्यो बेलाको?
होइन, म अब दुई पाँच सालदेखि त यस्तो नि देखिरहेको छु है, बरु म केटीकेटीमा आउँदाखेरि त धेरै सुन्दर सफा धेरै रमाइलो जस्तो लागेको थियो, अहिले त दुई पाँच वर्षदेखि नै यस्तै नै छ, फोहोर गन्ध आदि इत्यादि छ, तर त्यो भए तापनि सायद मलाई लाग्छ मान्छेहरूले के भने यो सेन्टर भएको कारणले गर्दाखेरि भेटघाटको चाहिँ उसले गर्दाखेरि त्यहाँनिर मान्छेहरू यहाँ चाहिँ जे जसोसुकै भए पनि मान्छेहरू चाहिँ यहाँ बढी नै उपस्थित भएको देख्छ।
तपाईँको विचारमा चाहिँ यसको व्यवस्थापन राम्रो गर्नको लागि के गर्नु पर्ला जस्तो लाग्छ
तपाईँलाई? यसको व्यवस्थापन गर्नलाई त हेर्नु भाइ, अब यो सार्वजनिक स्थल हो, सार्वजनिक स्थल हो, काठमाडौँ महानगरपालिका नगरपालिकाले जिम्मा लिएको भने चाहिँ नगरपालिकाले जिम्मा लिएको, नगरपालिकाले हेर्ने गर्ने आदि काम त नगरपालिकाले हो क्यारे, तर नगरपालिकाले चाहिँ अब चासो नरिएको हो कि अथवा के कसो भएको हो त्यो त वास्तविक ठाउँ वास्तविक कुरो त मैले पनि बुझ्न सकेको छैन।
अहिले आउँदाखेरि जुन तपाईँ पनि अब कतापट्टि एउटा यो बारहरू त केही पनि छैन,
बिल्कुल केही छैन,
अब यो भत्काइएका बारहरू जुन तपाईँलाई यहाँ यदि टिकट लिएर त्यसको टिकट सिस्टमबाट अगाडि बढाइयो भए पनि तपाईँ आउनुहुन्थ्यो?
एकदम आउँथ्यो, म पनि आउँथेँ र सायद अतिथि मान्छे आउँथ्यो होला, यसलाई सुन्दर र मनियो चाहिँ बनाइदिएको भएदेखि अवश्य पनि आइन्थ्यो, दुई पाँच मिनट आइन्थ्यो, बसिन्थ्यो, हेरिन्थ्यो, काठमाडौँको चाहिँ मुटु नै भन्नु पर्यो यसलाई होइन, तर त्यो केही पनि छैन, त्यो नभए तापनि अब त्यही हो, अब एउटा किसिम किसिमको बाध्यता नै भनौँ न, यहाँ आउनु पर्नेको कारण के भन्दा सेन्टरमा भएको हुनाले र सबै सब भेटघाट हुने र यसो लैजाइ नै भेटौँ त भन्ने चाहिँ हाम्रो चाहिँ अब सरसल्लाह हुने कारणले गर्दाखेरि चाहिँ यहाँ मान्छेहरू थाहा होला नि, र म पनि त्यस्तै हिसाबले आएको हुँ।
हुन्छ, धन्यवाद।
हरिजी, तपाईँले त्यहाँ देख्नुभएका जस्तो युवा र अलिकति पाका उमेरका मानिसहरूको कुरा गर्नुभयो नि होइन, यो पाका उमेरका कोही मानिसलाई तपाईँले पहिला उहाँहरू आउँदाखेरि धेरै पहिला जुन अहिले भर्खरका हाम्रा यो वक्ताले पनि भन्नुभयो नि होइन, धेरै पहिला केटाकेटी छँदाखेरि आउँदाखेरि र अहिले धेरै नै अन्तर आइसक्यो भनेर, त्यो बेलामा कस्तो थियो रत्न पार्क, यसरी केही जान्न सक्ने गरी तपाईँको वरपर कोही हुनुहुन्छ, उहाँहरूलाई के कुराले खट्किन्छ त्यहाँनिर, अहिले यसबारेमा जान्न सक्नुहुन्छ तपाईँ?
उहाँ अब त्यस्तो एकदमै अब यही ठाउँको त्यस्तो यो रत्न पार्क सानैदेखि आइरहने त्यस्तो मान्छे चाहिँ अहिले ठ्याक्कै मैले देखिरहन सकेको छैन।
अहिले भर्खरै तपाईँले कुरा गर्नुभएका व्यक्तिले पनि म सानो छँदाखेरि केटाकेटी छँदादेखि आइरहेको
केही त बताइसक्नु भयो होइन। अब त्यही पनि यहाँको अब काठमाडौँ नै बस्नुहुने उहाँहरूलाई अब उहाँको भन्दा नि बढी जानकारी हुन्थ्यो होला, तर अहिले यति बेला चाहिँ मैले ठ्याक्कै भेटिरहेको छैन। अब प्रमिलाजी
हरिजी एकैछिन हाम्रो टेलिफोन सम्पर्कमै रहिरहनुहोस् है त।
हुन्छ,
हाम्रो टेलिफोन सम्पर्कमा फेरि कोही आउनु भएको छ, यहाँलाई स्वागत गर्छौ हामी। नमस्कार।
नमस्कार, म रामर थापा।
रामहरीजी, आज कार्यक्रममा हामी रत्न पार्कको बारेमा कुरा गर्दैछौ। तपाईँ रत्न पार्क पछिल्लो समय कहिले जानुभएको?
पछिल्लो समय 3-4 दिन भयो होला।
अनि कस्तो थियो रत्न पार्कको अवस्था, कति सन्चो थियो कति बिसन्चो थियो?
रत्न पार्क जब 37 सालमा आउँदाखेरि एकदमै राम्रो थियो। पहिले त रत्न पार्क घुम्न जाने भनेपछि 37 सालमा आएको काठमाडौँ, अनि पहिलो पाठ्य त भनेको रत्न पार नै परेको थियो कि। त्यतिखेर मेरो त्यहाँ रोजाइ, त्यतिखेर चारैपट्टि होटेलहरू भयो, त्यतिखेर टिकट सिस्टम भएर जानुपर्ने, घुमेर त्यहाँ निकै रमाइलो जस्तो लागेको थियो। अब त्यो हाम्रो गाउँबाट आउँदा त निकै रमाइलो नै थियो अब। र अहिले अहिलेको अवस्थामा पनि रत्न पार भनेको हाम्रो नेपालको पहिलो पार्क होला सायद, होइन, सर्वसाधारणको लागि, सहरको सबैभन्दा मध्य भागमा छ। अब यो हाम्रो नेपालीहरूले, म हुन त पत्रकारजीलाई सोध्न खोजिरहेको, उहाँको चाहिँ विचार के छ, होइन, अब हामी नेपालीहरूको चाहिँ के छ भन्दा पुरानो चिजहरूलाई मेटिदिने र त्यसको वास्ता नगर्ने, अनि नयाँ चिजहरूको खोजी गर्ने, अनि विभिन्न पार्कहरू बनिरहेको अवस्था, यो ऐतिहासिक पार्कलाई मेटाउनलाई हामी नागरिकदेखि लिएर सरकारसित लागि परेर यसलाई समर्थन नगरेको यो तितो यथार्थ हो कि होइन, उहाँको विचारमा चाहिँ म चाहिँ यति सोध्न खोजेको उहाँलाई।
उहाँ भन्दाखेरि हाम्रै सहकर्मीलाई,
हाम्रै सहकर्मी जुन रत्न पार्कबाट रिपोर्टिङ गरिरहनु भएको,
उहाँसँग यो कुराकानी त गरौँला। तर तपाईँलाई पनि एउटा प्रश्न दिइहालौँ न, तपाईँ रत्न पार्क जाँदाखेरि तपाईँलाई सबैभन्दा बढी के कुराले खट्किन्छ?
मलाई त्यहाँ बिचको त्यो पानीको पोखरीहरू छन्, अब त्यसो बस्न, आराम शान्तसँग बस्न, रुखको फेदहरूमा अब मन यसो भइरहेको बेलामा शीतल, त्यो चाहिँ एकदम मलाई चाहिँ त्यसको लागि चाहिँ त्यहाँ जानुलाई। तर अहिले भिडभाड जताभाइलाई, त्यो पानीको पहिला कति सफा हुन्थ्यो, अहिले फोहोरहरू जताततै पिसाब फेरेको, त्यो फोहोरहरू त्यो जो त्यो खुला मनबाट आउने बाटोहरूमा हिँडिसाध्यै छैन, झन् अहिले बर्खाको त्यहाँबाट त्यसलाई रोक्ने र त्यसलाई संरक्षण गर्ने भन्ने कुनै निकायले चासै दिएको छैन त्यसलाई। त्यही त मैले भने नि, हामी सर्वसाधारण नागरिकले फोहोर गर्ने, त्यो सम्बन्धी अधिकारीहरूले त्यसलाई चाहिँ वास्ता नगर्ने, त्यो यो पुरानो हो, यो अब
थापाजी जस्तै त्यो ठाउँमा रत्न पार्कमा के भइदिएको खण्डमा चाहिँ अझ राम्रो हुन्थ्यो। के कुरा निकाल्नु पर्यो र के कुरा थप्नु पर्यो?
अब सबैभन्दा राम्रो त त्यसलाई चारैपट्टिबाट एकदम कडा के अरे बारहरू, व्यवस्थित बार, अलिक ठुलो बार अब लगाएर, र एउटा मूल ढोक गेटमा चाहिँ अलिक व्यवस्थित तरिकाले, बरु थोरै शुक्ल लगाएर त्यहाँ भिसो स्याहार सुसार गर्नेहरूलाई पारिश्रमिक पुग्नेसम्मको हिसाबले सम्पै चाहिँ अब त्यो राष्ट्रिय कुरा हो, त्यहाँबाट उत्पादन हुने, अब त्यहाँ फाइदा हुन्छ, सरकारलाई कर त उठ्दैन नै। त्यो चाहिँ एउटा ऐतिहासिक रूपले अब हाम्रो एउटा रत्न पार भन्ने अब काठमाडौँको सबैभन्दा प्रसिद्ध हो, त्यसलाई चाहिँ जोगाएर त्यो संरक्षणको हिसाबमा राख्न पाए चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
धेरै धन्यवाद है त यहाँलाई। हामीसँग अहिले भर्खरै आउनु जुड्नु भएको थियो रामहरि थापाजी, उहाँसँगको कुराकानी पछि फेरि हामी सहकर्मी हरिसंघ थापासँगै कुराकानी गर्छौं। हरिजी,
हजुर,
जस्तै अहिले भर्खरै हामीलाई हाम्रा सहभागीले एउटा कुरा के भन्नुभयो भने, हामीले ऐतिहासिक कुराहरूलाई बिर्सँदै गएको, त्यसको महत्वलाई कुचिँदै गएको हो कि भन्ने उहाँको एउटा यो आशंका थियो। तपाईँलाई त्यहाँ वरपर हेर्दाखेरि के मानिसहरूले अति व्यवस्था गरेर व्यवस्थापूर्ण व्यवहार देखाइरहेको, एकदम लापरवाही किसिमले त्यो ठाउँमा आफ्नो गतिविधिहरू गरिरहेको त्यस्तो केही देख्नुभयो?
अहिले चाहिँ जुन त्यो मानसिक सन्तुलन गुमाएकाहरू चाहिँ यहाँ एक दुईवटा अब त्यतिकै व्यवहारिक पाराले लडिरहेको पनि देखिन्छ, र अहिले चाहिँ यहाँ तत्काल मैले भर्खर मात्र देखेको थिएँ, यो महानगरीय ट्राफिक प्रहरी, ट्राफिक प्रहरी होइन, यो
महानगरीय प्रहरी,
महानगरीय प्रहरी पनि खटिरहेको मैले देखेको थिएँ, र जुन यहाँ बेच्ने नाङ्लो व्यापारीहरू पनि उहाँसँग मैले नाङ्लो एकजना नाङ्लो व्यापारीसँग कुरा गर्न खोजेको थिएँ, तर उहाँ चाहिँ यो जुन बगैँचाहरू छन् त्यतातिर लुक्दै हिँड्दै गरिरहनु भएको थियो, र अहिले हामी म कुरा गर्न सक्दैन भन्ने जस्तो कुरा पनि गरिरहनु भएको थियो।
भनेपछि महानगरीय प्रहरीले त्यहाँबाट नाङ्लो पसल राख्नेहरूलाई दफाइरहनु भएको छ,
त्यसै भन्नु पर्यो।
हरिजी एकैछिन हाम्रो टेलिफोन सम्पर्कमा बस्नुहोला, हाम्रो अर्को टेलिफोनमा कोही आउनु भएको छ, यहाँलाई स्वागत गर्छौ। नमस्कार।
नमस्कार, म सालबाट कृष्ण भक्त डङ्गोल बहिनी।
डङ्गोजी, हामी रत्न पार्कको बारेमा कुरा गरिरहेका छौँ र तपाईँलाई त धेरै अनुभव छ काठमाडौँको, पुरानो काठमाडौँको पनि नयाँ काठमाडौँको।
तपाईँ आज चाहिँ खुल्ला मञ्चको नजिक नजिक किन्नु भएको हुनाले
अस्ति खुला मञ्चको विषयमा कुरा गर्दा मोनोटोनस भयो भने यो मोनोटोनस भने एक रस्ता भन्छ क्या नेपालीमा. अनि तपाईँले त्यो खुला मञ्चलाई सोध्नु सोध्न लाग्नु भएको छ, खुला मञ्च सुन्नै सोध्ने हो कि भनेर मैले फेरि सुन्नै सोध्नु खोजिरहेको छु. अब तपाईँले बोल्न छोड्न खोज्नु हो मैले सुन्न छोड्ने कि भने, तर आज फेरि रत्न पार्कको नजिक नजिक पुग्नु भयो हुनाले अहिले कुरा गर्नु थियो. अब रत्न पार्क त रत्न राज्य लक्ष्मीको नाउँमा बनेको पार्क हो होइन. अब हाम्रो अगाडि बनेको त्यो चाहिँ पहिले कति सुन्दर भनेदेखि त्यहाँ त अब त्यो दुबो चाहिँ कार्पेट जस्तो हुने अनि त्यो फुलहरू फुलिरहने त्यहाँ त्यो भित्र जाँदा त त्यहाँ त पहिले त्यो फिल्मको चाहिँ त्यो सुटिङ गर्दाखेरि ओहो कति राम्रो चाहिँ थियो. अब अहिले त चाहिँ भनौँ अब नगरपालिकाको जिम्मा छ, नगरपालिकालाई आफ्नै खुल्सियात उठ्यो सम्हाल्न चाहिँ गाह्रो छ. अब त्यहाँ के गर्ने भनेपछि यो फोहोर त अब त्यो रहने नै भयो उनीहरूले अब कुरा के हो भने जागिर खान गए पुगिगयो, आएको बजेट चाहिँ हिसाब किताब मिलाएर खान पाए पुगिगयो. अब यो राजनीति गर्नेहरूले यो देश लुटेर 10 वर्ष युद्ध गरेर कति खरबौँ खरब लगाएर आफ्नो पार्टीलाई चाहिँ गइरहेको छ भनेदेखि अब उनीहरूले पनि गएको पैसा लिने हो त्यो रत्न पार्क सम्हाल्ने के त पुर्छ त होइन भनेदेखि तपाईँलाई आज खुला स्थानको विषयमा कुरा निकाल्नु भयो. आर्मीले त्यो घरहरू बनाउँदछ नि. हेलो
हजुर हामी सुनिरहेका छौँ डङ्गुजु. तर मलाई एउटा कुरा कस्तो सोध्न एकदमै हतार भएको यहाँलाई, तपाईँले पहिला रत्न पार्क देख्दाखेरि होइन कस्तो थियो भनेर अलिअलि बताउनु भयो, अहिले पछिल्लो समयमा रत्न पार्क जानु भएको छ?
म त चाहिँ दिनको यसो हेर्छु अनि त्यो के हो कसो हो यो खुला मञ्चको मैले धेरै मन पराएको कारण के हो भने त्यो खुला मञ्चमा 150 थरीका मान्छेहरू छन् कि अनि एकजनालाई मैले कुरा गर्छु त्यो उनीहरूसँग कुरा गरेपछि नेपाल जम्मै चाहिन्छ कि.
पछिल्लो समयमा तपाईँ त्यहाँ जाँदाखेरि कुन चाहिँ कुराले रत्न पार्कलाई अहिले कुरूप बनाइरहेको भन्ने लाग्छ यहाँलाई?
कुरूप चाहिँ के हो भने अब यो कसैले कसैलाई यो राज्यमा चाहिँ यो नै यो सरकार विहीन हो कसैले कसैलाई मान्नु पर्दैन. त्यो रत्न पार्कमा त्यसरी पस्न पाउने हो त्यत्रो बार राखेर टिकट काट्नु पर्ने ठाउँमा त्यो अब जम्मै तन्नै ढाकेर भने त्यो मोमो पसल रोड पसल चटचे सबै भने चलिन. अब अहिले चाहिँ त्यो नगरपालिकाले त्यहाँबाट हटाएपछि यो खुला मञ्चमा पाइला राख्ने ठाउँ छैन, गाडी पनि चाहिन्छ. त्यो भाडाको गाडी फेरि चाहिँ एक्स्ट्रा गाडी ल्याएर राख्दो रहेछ गरे त्यहाँ भन्दाखेरि अहिले त त्यहाँ मान्छे चिन्ने ठाउँ छैन.
अब यो रत्न पार्कलाई तपाईँले पहिला देख्नु भएको बेलामा जति सुन्दर थियो नि होइन, त्यस्तै सुन्दर बनाउनको लागि के गर्नुपर्छ होला जस्तो लाग्छ यहाँलाई?
त्यो त अब नगरपालिकाले आफूले सकेन भने कुनै प्राइभेट पार्टीलाई यो यति सुन्दर बनाएर राख्नु, बरु तपाईँले चाहिँ हामीसँग पैसा लिने होइन तपाईँले चाहिँ कति पैसा दिएर यो सफा राख्नुपर्छ भने त्यसरी सोधे पनि हुन्छ. होइन अहिले रात्रि बस चलाउनलाई पैसा चाहिँ खर्च गरिरहेको छ नि, त्यसरी यो रत्न पार्क राख्नलाई महिनाको 10,000 दिन्छु भन्यो भनेदेखि त्यो त यति सुन्दर हुन्छ. आहा हा त्यो गर्ने त त्यो मान्छेले 10,000 रुपियाँको लागि होइन कि एउटा आधिकारिकता पाउँछ कि त्यो गर्ने त यहाँ धेरै किसिमले गर्न सकिन्छ नि यो समाजलाई. किनभने म त एउटा आध्यात्मिकमा बसेर समाजमा अनि मैले तपाईँलाई एउटा भन्नै पर्ने अस्ति त्यो विष्णु चौलागाईले मलाई यो बागमतीको विषयमा सोधेको छु. म बागमतीकोमा मैले चाहिँ बोल्ने गरेको थिएँ कि पहिले यो इसिआरएफएमबाट म चाहिँ दिनको 1 घन्टा बोल्थेँ बागमतीकै विषयमा. अनि हुतराम वैद्यसँग मैले तपाईँको जीवनमा यो बागमतीमा शुद्ध पानी फेरि खानुपर्छ है. अब मभन्दा त ऊ 20-25 वर्ष सिनियर हो, त्यही भए हुनाले उहाँले कुरा ठिकसँग सुने हो. मेरो नम्बर चाहिँ उसले 9800375414 उसले गरे पनि हुन्छ, उहाँले नम्बर मेरो पाउनु भएको रहेछ. अनि मैले यो खुल्ला स्थानको लागि कुरा गर्दा नि यो अब रत्न पार्क त सुन्दर बनाउँछ त कति किसिमले छ. अब यो काठमाडौँमा पहिले अब यो पुरा चुनच्यार अब त्यो काटेको त मलाई थाहा छैन, तर त्यो एक टुक्रा काटेर यो गर्यो त्योभन्दा अघि चाहिँ अब यो सहिद गेट काटेर चाहिँ त्यो गरिदियो र अब यो आर्मीहरूले चाहिँ एउटा त्यो आर्मी अफिसरको त्यो क्लब बनायो नि त्यो
तपाईँ देख्नु भएको थियो कि नै त्यहाँ पार्टी सार्टी पनि गर्छ त्यो नगरपालिकामा नक्सा पास नगरिकन के सरकारी बिल्डिङ पनि नक्सा पास गर्नुपर्थ्यो नि.
यसको बारेमा हामी छुट्टै कुनै अर्को कार्यक्रममा यो खुला स्थान बारेको बहस त आजै हाम्रो सकिने पनि होइन होइन त्यस बारेमा त्यो ठाउँको बारेमा फेरि कुरा गर्छौं.
मलाई कुरा ल्याउनु पारण मलाई धेरै खुसी लागेर मैले चाहिँ अहिले समय पनि लामो हुने. धन्यवाद
धेरै धन्यवाद डगोलज्यू. हामीले कृष्ण भक्त डगोलसँग कुराकानी गरेका हौं र हाम्रो टेलिफोन सम्पर्कमा हरिजन थापा अझै पनि हुनुहुन्छ. हरिजी
हजुर प्रमिलाजी,
तपाईँले अघि कहीँनिर भन्नुभएको थियो कि त्यहाँ त लोकगीत गाउने कार्यक्रम पनि भइरहेको, लोकगीत गायकहरू पनि मजाले गीत गाइरहेको भनेर, तपाईँबाट कति ठाउँ टाढा हो त्यो?
त्यो अलिकति टाढा छ र अहिले 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 नै चाहिँ भने मैले एकजना अलिकति वृद्ध बुवासँग कुरा गर्ने जमर्को गरिरहेको छु, म उहाँसँग कुरा गर्छु.
हजुर
बुवा नमस्कार. तपाईँ चाहिँ यहाँ अहिले जुन रत्न पार्कमा कहिलेदेखि आउनु भइरहेछ तपाईँ?
म एक महिना भयो.
एक महिना मात्र भयो. तपाईँको घर चाहिँ कहाँ हो नि?
ताब्रे.
उहाँले बोल्न मान्नु भएन प्रमिलाजी.
होइन त्यो ठिकै छ. यहाँले आज हामीलाई रत्न पार्कमा भएका केही कुराहरूको जानकारी यहाँ गराउनु भयो. हामी यही बस्दा बस्दै पनि रत्न पार्कका केही कुराहरू हामीले अहिले थाहा पायौं, यो मौका पायौं.
अहिले चाहिँ मैले यहाँ तपाईँ देखिरहेको छु, यो देखिरहेको छु, यो जुन फुलको बोर्ड छ त्यो माथि पनि केही युवाहरू बसिरहेका छन् र त्यो माथि बसेर गफ गरिरहेका छन्, यो फुलको रुखमाथि चढेर बसिरहनु भएको छ. लगभग तीन चारजना नै जुन फुलको बोर्ड चाहिँ तल नुनिरहेको पनि छ. यत्राविधि यो बस्ने ठाउँको व्यवस्था पनि छ तर पनि यसो रुखहरूमा चढेर बस्ने अलिकति अव्यवस्थित जस्तो लाग्छ. यहाँ आएर हेर्दाखेरि जुन यो यति राम्रो छ, बाहिरबाट हेर्दाखेरि हरियाली छ, त्यही पनि अब त्यो रुख बिरुवाहरूमाथि नै चढेर बस्दाखेरि पक्कै पनि अलिकति अव्यवस्थित नै लाग्छ प्रमिलाजी.
अब तपाईँ उहाँहरूसँग थोरै कुरा गर्नुहोला, उहाँहरूलाई केही गरेर सम्झाउन सकिन्छ कि त्यो पनि हेर्नुहोला. तर आजलाई यति धेरै जानकारी गराउनु भयो रत्न पार्क बारेमा, हामीलाई यो रत्न पार्कै पुगे जस्तै अनुभव पनि भयो. धेरै धन्यवाद यहाँलाई.
हुन्छ प्रमिलाजी.
सहकर्मी हरिजन थापा आज घुम्दा घुम्दै रत्न पार्क पुग्नु भएको थियो र उहाँले त्यहाँको हामीलाई अलिकति अवस्थाको बारेमा बताउनुभयो. कहीँ कहीँ प्रशासन कमजोर भएको देखियो, कतै पर्खाल नभएको भएका पर्खाल पनि उफ्री उफ्री नागी नागी मानिसहरू भित्र जान पाउने भनेपछि त्यहाँ प्रशासनको कमजोरी भएको त देखिहाल्यो. तर फेरि मानिसहरू पनि कति लापरवाही त, त्यहाँ फूलको बोट छ भने त्यो बोटको माथि बसेर कुरा गर्नु त त्यति आवश्यक पनि थिएन होला. र आफूले खाएको कुनै पनि खानेकुराको प्लास्टिक र सिसी त्यही छोडेर आउँदाखेरि त्यति राम्रो काम त हामीले गरेको हुँदै हुँदैनौ. त्यही भएर कहीँ कतै हाम्रो आफ्नै पनि गल्ती, कहीँ कतै प्रशासनको. यसबारेमा हामीले अहिले जानकारी लियौं सहकर्मीबाट. अब हामी केही बेरपछि एक स्थानीयसँग कुराकानी गर्छौं. यो रत्न पार्क आफ्नै ठाउँमा भएपछिको महत्व कस्तो हुँदो रहेछ त, तर त्योभन्दा अगाडि एउटा छोटो विश्राम. तारादेवी शर्मा, हामीले यो गीत पनि सुन्यौं चलचित्रको, अनि यो गीतमा कहीँ कहीँ रत्न पार्कका दृश्यहरू पनि देख्न सकिन्छ होला. त्यही भएर हामीले यहाँलाई एकपटक सम्झाउनका लागि यो गीत फेरि यहाँ बजाएका हौं, प्रस्तुत गरेका हौं. र यसपछि अघि पनि यहाँलाई जानकारी गरायौं हामीले स्थानीय एक व्यक्तिसँग अब हामी कुराकानीको तर्खर गरिरहेका छौं भनेर.
अब हामी कुरा गर्छौ भोटाइटी बजार समितिका उपाध्यक्ष ज्ञानेन्द्र तुलाधरसँग. उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. ज्ञानेन्द्रजी
हजुर,
हामीले यो भोटाइटी नजिकैको रत्न पार्कको बारेमा कुराकानी गरिरहेका छौं. यो रत्न पार्क जस्तै खुल्ला स्थान एउटा आफ्नो टोल नजिकै हुँदाखेरि धेरै कुरा राम्रो हुन्छ नि. खुल्ला ठाउँ भन्ने बित्तिकै हरियाली होइन, अनि आराम गर्ने ठाउँ, यो धेरै कुराहरू हुन्छ. भोटाइटी नजिकैको रत्न पार्कले भोटाइटीका बासिन्दाहरूलाई चाहिँ कतिको फाइदा पुर्याएको जस्तो लाग्छ यहाँलाई?
खास कुरा गर्नुभयो भने पहिला जब यो रत्न पार्क शुरू भयो होइन, हामी जवान हुँदाखेरि यो मेरो विचारमा करिब आज 2068 यो करिब 40-45 वर्ष अगाडि शुरू भएको होइन, त्यो बेला चाहिँ रत्न पार्कमा चाहिँ लोकल मान्छेले खुबै प्रयोग गर्थे त्यहाँ.
के गर्न?
त्यो घुम्न जानलाई, पार्क चाहिँ एज अ गार्डन जस्तो प्रयोगको लागि. साँझ चाहिँ त्यो केटाकेटीहरू, बिहा हाम्रो टोलको चाहिँ दिदी बहिनीहरू, बुवा आमाहरू सबै घुम्न जानुहुन्थ्यो त्यहाँ. अनि टाइम गइसकेपछि बिस्तारै चाहिँ त्यो चाहिँ रत्न पार्क पार्क भन्दा चाहिँ त्यो दिउँसो चाहिँ बदाम खाने, मान्छेहरू सुत्ने, गफसफ गर्ने ठाउँमा परिवर्तन भयो क्या, मोर देन पार्क. र त्यस मेन्टेनेन्स मैले देखाएको थिएँ, मेन्टेनेन्समा चाहिँ झन्झन गिरावट हुँदै गयो मेन्टेनेन्समा. र मेन्टेनेन्स नभएपछि चाहिँ त्यहाँमा देखिन्छ साह्रै फोहोर मैले हुन थाल्यो. अनि फोहोर मैलेको साथसाथमा अनि चाहिँ भएपछि बिग्रिटीहरू, जस्तै ड्रग्स भयो, ह्युमन ट्राफिकिङ यताउता त्यो छ नि, त्यो सबै हुन थाल्यो। त्यो पछि चाहिँ मान्छेहरू त्यहाँ जानु थाल्यो, लोकलहरू त्यो जानु छोड्यो त्यहाँ। पहिले त सुरुमा चाहिँ मैले याद छ, म हामी सानो हुँदाखेरि 22-23 साल कति सालतिर होला, त्यो बेला चाहिँ रोडमा एकदमै राम्रो सफा थियो, एकदम गार्डन गार्डन फुलको बगैँचाहरू, त्यहाँको चाहिँ माली मलाई अहिलेसम्म याद छ, एकदम त्यहाँ दाई हुनुहुन्थ्यो त्यो नगरपालिकाबाट आउने, एकदमै राम्रो बगैँचा त्यहाँ भयो, रानी पोखरीको थियो, एकदमै सफा थियो। पछि पछि बिग्रियो भन्दै गयो। अब चाहिँ अब त्यो मोर देन रत्न पार्क, अहिले त त्यो बस स्टप आएछ, त्यो बस स्टप र अनि हाम्रो राजनीतिक चाहिँ कार्यक्रमको लागि यो खुल्ला मञ्च भएर चाहिँ सब बिगार्दै छ अहिले।
तपाईँ त अब सानैदेखि त्यतै जन्मिनु भयो होइन, रत्न पार्कमा घुम्न पनि जानुभएको थियो होला, पहिला चाहिँ कस्तो थियो त्यहाँको वातावरण?
एकदम सफा थियो, हरियाली हरियाली थियो, इट वाज रियली पार्क, जुन त्यो हामी सिनेमामा चाहिँ पार्क देखिन्छ नजिकको त्यस्तै थियो, एकदम राम्रो थियो, एकदमै राम्रो थियो, 3200 हुने होइन, अनि बेलुका चाहिँ 7-8 बजेपछि गाह्रोले सब मान्छेहरूलाई चाहिँ त्यो आफ्नो टाइम सिद्धिएपछि सबलाई चाहिँ बाहिर पठाउनु दिन्थ्यो र वेल गार्डेड थियो। अहिले अहिले त ओपन टोयलेट, त्यहाँ म नगएको अब त 20 वर्ष भयो, त्यहाँ भित्र जानै थिएँ, लाज लाग्छ अहिले त।
किन लाज?
त्यही त मैले त्यहाँ जानु बित्तिकै मान्छेले चाहिँ अर्कै थान्छ कि त्यहाँ, त्यो एक त यङ केटा चाहिँ त्यो दिउँसो त त्यसै घुम्न सुम्न सुत्न जान्छ त्यहाँ आराम गर्न, त्यो त्यहाँ गएपछि मान्छेले मेरो विचारमा त्यो छ नि त्यो अर्कै क्रियाकलाप थान्छ कि त्यहाँ,
असामाजिक केही काम गर्न जान लाग्यो कि भनेर।
हजुर हजुर
रिलाज भन्नुपर्छ।
हजुर हजुर।
अनि पहिला तपाईँ त्यहाँ जाँदाखेरि चाहिँ टिकट किनेर जानुहुन्थ्यो कि त्यतिकै जानुहुन्थ्यो?
त्यो फ्री नै थियो, टिकटको त मलाई याद छैन, फ्री नै थियो।
पछि त त्यहाँ टिकट पनि लगाएको थियो क्यारे हगी,
त्यसै त्यो हो क्यारे मेन्टेनेन्स भएर हजुरको बहिनी, त्यहाँ मेन चाहिँ जुन छ नि, अब त्यस्तोमा त अब यो 46 साल पछि झनै चाहिँ न यता हेर्ने न उता हेर्ने कसले हेर्ने भयो, एभ्रीबडी इज बिजनेस बिकेम नोबडी इज बिजनेस, अब जहाँ पनि हाम्रो भ्रष्टाचार भए केही हुँदैन, अब त्यहाँ बगिँदा भने भ्रष्टाचार पनि थाल्यो कर्मचारीहरूमा।
त्यो भुटाइटी त्यही नजिकै भएको हुनाले भुटाइटी क्षेत्रका कोही पनि मानिसहरू त्यो रत्न पार्कको संरक्षणको लागि भनेर कहिल्यै झुरमुराएको वा अब हामी गर्छौं यसको संरक्षण भनेर हामीलाई देऊ भनेर माग राखेको यस्तो केही त्यस्तो भएको छ कहिले?
छैन छैन बहिनी, त्यस्तो छैन, त्यहाँ नहुने कारण पनि के भने आजकल लोकल भन्दा चाहिँ यो काठमाडौँको स्थायी बासिन्दा भन्दा अन्त 14 जिल्ला मान्छे आएर छन्, 75 जिल्लाका मान्छे सब यही वर्ड ल्याएको छन् होइन, अब मेन बस पार्क एउटा त यो रत्न पार्कै बस स्टप भइरहेछ अहिले, बिजेपी बस पार्क जस्तै तपाईँ मंगल बजारमा भयो, मंगल बजार सरी के भन्छ त्यो लगन खेल रत्न पार्क चाबेल मेन बस पार्क यिनीहरू नै हो, दुर्घटनापाक इज बिकम हब के एकदमै चाहिँ।
पहिला हामीले अब यस्तै सुनेको बाहिरतिरबाट कोही मानिस आयो भने
हजुर
काठमाडौँमा घुम्ने ठाउँ कहाँ कहाँ छ त भन्दा पशुपति स्वयम्भू रत्न पार्क, रत्न पार्क चाहिँ आउँथ्यो त्यहाँ जहिले पनि भन्ने यो हामीले सुनेका थियौँ होइन। यो रत्न पार्क यसरी बिग्रिँदै गइरहेको तपाईँहरूले हेरिरहनु भएको थियो, त्यो तपाईँहरूको प्रत्यक्षदर्शी हुनुहुन्छ त्यसको होइन, त्यो बेलामा नि कहीँ कहिले यस्तो अब हस्तक्षेप गर्नु पर्यो, हामीले हाम्रै नागमुनि यस्तो भयो भन्ने खालको कहिले कुरा उठ्यो कि उठेन?
टोल बस त चेत नै हराइसक्यो भने खास हुनुभन्दा जस्तै हाम्रो भटाइरी टोलमै टोल कमलाई चाहिँ अहिले आजकलको लोकल हाम्रो बासिन्दा अहिले पनि छन् यहाँ, तर जस्तै कि अब धेरै नै आएको थियो, मोर देन 30% जहाँ यहाँको लोकल मान्छेहरू चाहिँ बाहिरी सहर बाहिर बस्न गइसकेका छ, सब घर बल बालमा दिएर पसल त प्रायः सबैको बालमै छ अहिले, यु क्यान से मोर लेस 80% बाल त पसल दोकान त पहिला सबैले आफै चलाउँथ्यो घर घर धनीले नै, त अहिले करिब चाहिँ 70-80% दोकान अरूले बालमा दिइसकेका छ, अब बाहिरको मान्छे आएर चाहिँ आफ्नो पटेरी बजारमा बसेर रत्न पार्कको संरक्षण गर्नुमा कसैको चाहिँ न इन्ट्रेस्ट छ न यस्तै मोरल अब्लिगेसन छ न त मान्छेको समय नै छ, सबैलाई चाहिँ कमर्सियल यति भइसक्यो त्यहाँ गएर चाहिँ गर्ने चाहिँ त्यति कसैले चाहिँ चासो राखेको छ।
बाहिरबाट आउनेहरू धेरैले हुन त यही आएर यही समाहित भएर यहीँबाट लाभ उठाएर जीवन पनि यापन यही गरिरहेकाहरू धेरै छन् यहाँको मूलवासी भन्दा पनि बढी, तर फेरि ती मानिसहरूले नै अझ पनि यो अलिकति हिस्याउने अनि खिस्याउने गर्नका लागि रोज्ने ठाउँ भनेकै असम भोटाइटी भएको छ, किनभने भन्दा त्यहाँनिर भुइँचाल आयो भने त्यहाँका मानिसहरू कहाँ जाने भन्दै त्यो हाँसो उठाउने यस्तो काम गरिरहेको छ अहिले। तपाईँहरूले अस्ति भर्खरै पनि एउटा भुइँचालो भयो नि ठुले भागा भागै हुनुपर्ने खालको त्यो भागा भागै हुनुपर्ने बेलामा भोटाइटी असमतिरका त्योतिरका कोही पनि मान्छे त्यो त्योतिरका कोही मान्छे भोटाइटी गयो अस्तिको भुइँचालोमा अस्ति भर्खर
थिएन म चाहिँ यो त कान्तिपुरमा थिएँ चेम्बर बिल्डिङमा म देख्छ ल अब घर पर्थ्यो फट्क्याउलो मेरो अलिक पुरानो पनि घर छ है भनेर दौडेर आउँदाखेरि एभ्रिथिङमा चाहिँ ट्याक भगवान् कृपाले कसरी के भएन तर त्यहाँ मान्छे त यहाँ एकदमै भिड थियो
अनि त्यो भिड भएको ठाउँमा कोही पनि मानिस रत्न पार्क प्रयोग गर्नका लागि दौड्यो कि दौडिएन किनभने त्यहाँ हामीले भोटाइटी असमलाई हेर्ने हो भने एकदम साँगुरा गलीहरू धेरै खुल्ला स्थान त छँदै छैन होइन त्यस्तो बेलामा कोही पनि मानिसले त्यो खुल्ला स्थानको प्रयोग गर्यो
मान्छे दौडेर गएको थियो त्यहाँ म धेरै मान्छे देखेको थिएँ त्यहाँ डरहरू गएको होइन तर गेटभित्र पसेको पसेर गर्नुहोस् है यहाँबाट यो असनबाट चाहिँ मान्छे थुप्रैजना दौडेर उता टुनी खेल्थ्यो र रत्नमा चाहिँ लागेको थियो
तर एउटा कुरा यसले के पनि पुष्टि गर्छ होला भन्दाखेरि यो संरक्षण जसलेसुकै गरेको किन नहोस् तर सबैभन्दा बढी प्रयोग यदि यसको कसरी गर्छ भने स्थानीयवासीले नै गर्नुपर्छ
हजुर हजुर
भनेपछि स्थानीयहरूको दायित्व पनि त केही रहन्छ होला होइन र यसको संरक्षणमा
त्यो चाहिँ डेफिनेटली हो तर यसमा यो बिन्दुमा त्यो छ नि सपोजिङ अब हाम्रो टोलको मान्छेहरूलाई हाम्रो समिति उठेर त्यहाँ गएर नगरपालिकासँग माग्न गयो भनेदेखि त फेरि त्यहाँ त्यहाँदेखि हेर्नु तलदेखि माथिसम्म राम्रो काम गर्नेले पनि किन कसरी वाइ वाट वे त्यो दुनियाँभर सोधेपछि समाजसेवा जेन्युन समाजसेवा जसको चाहिँ मनमा चाहिँ एकदम स्ट्रेट फर हामी चाहिँ समाजसेवै गर्छौँ भन्ने मान्छेहरू चाहिँ फेरि डिस्करेज भएर जान्छ त्यहाँ होइन अब हामी त्यहाँ गएर पर्सनली सपोज मलाई चाहिँ जेमा दिनु मैले चाहिँ पठाइदिएर समितिको मान्छे उठाएर लिएर हामी चाहिँ गर्छौँ भनेर गयो भनेदेखि म दुई हप्तामा एक हप्तामा ह्यारेस भएर आउँछु त्यहाँ त्यो धेरै मेरो छिटो अनुभव छ त्यहाँ गएपछि यहाँ जाऊ उसका उसका फाइल उसका उसका फाइल पठाउने त्यो गएर हामी चाहिँ कति नै चाहिँ त्यहाँ गएर पैसा खाने जस्तो गरिदिन्छ अन्त नो बडी इन्ट्रेस्टेड अब हामीले क्लियर कट ल गर तैँले भनेर त्यो फाइल छाप्दियो भने हामी पनि सभा गरिदिन्छ तुरन्तै बनाइदिन्छ पार्कलाई तर आई थिङ्क अहिलेको हिसाबमा त्यो एउटा गाह्रो एक त्यो छ टेक्निकल प्रब्लम र सेकेन्ड आई थिङ्क त्यो सरकारले गर्ने चाहेमाथि तुरुन्तै सभा हुन्छ होला हामी लोकल बासी त्यहाँ गएर चाहिँ रत्न पार्क अहिले चाहिँ काबु गर्नु अलिक गाह्रै होला किनभनेदेखि यस्तो मेट्रोपोलिटन टाउन भइसक्यो हाम्रो काठमाडौँ होइन त्यो सोह्र अञ्चलको मान्छेहरूलाई के अरे त्यो सोह्र अञ्चल 75 जिल्लाका
मान्छे
सरी मैले सोह्र भने दाएँ बाएँ पनि दुईवट गाडिदिएको छु मैले हुन त 14 अञ्चल हो हाम्रो होइन तर दाएँ बाएँ पनि दुई अञ्चल छ नि हाम्रो त्यो 75 जिल्लाका मान्छे त्यहाँ कसरी कन्ट्रोल गर्ने त्यो कन्ट्रोल गर्ने त सरकारले चाह्यो भनेदेखि गर्न सकिन्छ होइन अरू सडक जुन विस्तार गर्यो कसरी सोचेको थियो होला सरकारले गर्न चाह्यो भने कर्मचारीले गर्न चाह्यो भने गर्न सकिन्छ जे काम पनि तर हामी कर्मचारी गर्दैनौँ हामी विनम्र त्यो छ
यदि रत्न पार्क राम्रो बनाउने हो या राम्रो हुने हो भने त्यसले भोटाइटीकै सुन्दरतालाई मात्रै बनाउने त हो नि त्यो मान्न सकिन्छ कि सकिँदैन
भोटाइटी मात्रै भन्नु
भोटाइटीकै सुन्दरता पनि बढाउने
हो
नि त
डेफिनेटली भोटाइटी बाघ बजार असल डेफिनेटली हो तपाईँले भनेको ठिक कुरा हो तर त्यसको बेलालाई सरकारले इन्ट्रेस्ट लिनु पर्यो नि अब मैले बुझान्छ त्यो एउटा कमिटी छ क्यारे जसले सभागृह रत्न पार्क रानी पोखरी र अरू कुन चाहिँ चार ठाउँ हेर्ने त्यो छ क्या रहेछ भृगृ मण्डप सिटी हल रत्न पार्क र रानी पोखरी त्यो चारवटै एकाइ त्यो चारवटै स्थान हेर्ने चाहिँ एउटा कमिटी छ क्या रहेछ त्यो नगरपालिकाभित्र कुन गृह मन्त्रालयमा हो तर आई थिङ्क इट्स डिफरेन्ट यु नो
अब हामी यही यो के भएर यो रत्न पार्क अहिलेको अवस्थामा यहाँले पहिला कस्तो थियो भन्ने बारेमा पनि बताउनु भयो यहाँ सानो छँदाखेरि होइन अब अहिले यो अवस्थामा आइपुग्दा यो यहाँले भन्नुभयो भने एकदम दुःख लाग्दो भित्र जाँदाखेरि लाग्नुपर्छ कसरी देख्ला भनेर भन्नुभयो यो अवस्थामा कसरी पुग्यो त यसै बारेमा अब हामी थप जानकारी लिनका लागि काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखाका प्रमुख धनवती सापकोटासँग कुराकानी गर्छौं अनि तुलाधर यो आफ्नो विचार राखिदिनु भयो नि यहाँले धेरै धन्यवाद धेरै आभारी छ यहाँको यो कुराले आजको कार्यक्रममा हाम्रो थप कुराकानी अगाडि बढाउन धेरै सघाएको छ धेरै धन्यवाद हामीले उहाँसँग तर्क कुराकानी गर्यौं यो हामीले भर्खरै गरेको कुराकानी
भोटाइटी बजार समितिका अध्यक्ष ज्ञानेन्द्र तुलाधरसँग कुरा गर्यौं अब भने हामी काठमाडौँ महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटासँग कुरा गर्छौ उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ धनपतिजी
हामी यहाँलाई स्वागत गर्छौं सापकोटाजी हामीले काठमाडौँ महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुखलाई यहाँ अहिले हाम्रो टेलिफोन सम्पर्कमा निम्त्याएका छौं। उहाँसँग हामीले कुराकानी गर्दा तपाईँलाई कुनै उहाँको कुरामा चित्त बुझेन, उहाँको कुरामा कुनै अर्को प्रश्न राख्नुपर्ने जस्तो लाग्यो भने यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो दुवै टेलिफोन नम्बरहरू खुल्ला छन्, 5528091 र 5542245। आज हामी खुल्ला स्थानबारेको बहसमा छौं अनि यो बहसमा आज हामीलाई साथ दिएको छ इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आई म्याप, फोर्ड फाउण्डेशन र सोशियल साइन्स भाले। अनि हामी यो खुल्ला स्थानहरूबारेको बहस लिएर हरेक साता मंगलबारका दिन कार्यक्रम खुल्ला मंचमा आउँछौं अनि मध्याह 12 बजेदेखि हामी ट्राफिक अपडेट गरिसकेपछिदेखि यही खुल्ला स्थानबारेको बहसमा हामी केन्द्रित रहन्छौं। अनि खुल्ला स्थानबारेको बहसकै कुरा गर्दाखेरि आज त हामीले रत्न पार्क लैजौं, तर अर्को पालि कुनै तपाईँको घर वरपर रहेका कुनै अर्को यस्तै ठाउँको बारेमा कुरा गर्न सकिन्छ कि सायद यस बारेमा हामीलाई जानकारी गराउन सक्नुहुन्छ। यसका लागि एउटा त हाम्रो फोन नम्बर तपाईँलाई याद नै होला, 5528091 र 5542245 यी दुई टेलिफोन नम्बरहरू खुल्ला छन्। अनि होइन भने तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ rsbranch@gmail.com। अनि होइन भने तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा खुल्ला मंचमा तपाईँ हामीलाई भेटाउन सक्नुहुन्छ अनि आफ्ना प्रतिक्रियाहरू, आफ्ना जिज्ञासाहरू, कार्यक्रमलाई सुहाउँदो कुनै विषयवस्तु भएमा ती विषयवस्तुहरू अनि विषयवस्तुको सँगसँगै यसो तपाईँलाई कहिलेकाहीँ लाग्ला हामीले गरेको कुराकानीमा केही कुरा थप्नुपर्ने वा केही कुरा अझै बढी भन्ने लागेमा ती सबै कुराहरू पनि यहाँले त्यो पेजमा राख्न सक्नुहुन्छ। साथै कार्यक्रमलाई सुहाउँदो कुनै गीत तपाईँको दिमागमा आइरहेको छ भने पनि यहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ त्यही पेज मार्फत पनि। र यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटा आइसक्नु भएको छ। सापकोटाज्यू
नमस्कार।
हामीले यो अहिले रत्न पार्कको बारेमा कुराकानी गर्दा अहिलेसम्ममा जति पनि मानिस हाम्रो सम्पर्कमा आउनुभयो, जति पनि हाम्रा सहयात्रीहरू हुनुहुन्थ्यो, उहाँहरू सबैले रत्न पार्क अहिले निकै नै खराब अवस्थामा भएको स्वीकार्नुभयो। तपाईँ आफैलाई चाहिँ के लाग्छ?
होइन, खराबै छ, उहाँहरूले जस्तो देख्नु भएको छ मैले पनि देख्छ, हेर्दा देखिनु चिस्तै हो होइन। रत्न पार्क चाहिँ वास्तवमा अहिले खराब भएको छ। हिजो जमानामा हिजो हामी चाहिँ यङ हुँदाखेरि हामीले साथीलाई भेटघाट गर्ने स्थानको रूपमा चाहिँ त्यो थियो। हामी त्यो पार्कमा गएर चाहिँ साथीहरूलाई यहाँ भेट्ने है भनेर टाइम दिन्थ्यौँ। त्यो टाइम हामी त्यहाँ पार्कमा चाहिँ एउटा पार्कको मर्यादाको हिसाबमा त्यो चलेको थियो। आज त्यसको वरिपरिको बााउन्ड्री छैन, लथालिङ्ग छ, को पस्ने को नपस्ने, व्यापार गर्ने व्यापारीदेखि लिएर तपाईँको त्यहाँ व्यभिचारीदेखि लिएर त्यहाँ तपाईँको जाने अब त्यहाँ के मात्रै हुन्छ हुँदैन भन्ने कुरो मैले मिडियामा सबै कुरो भन्न मिल्दैन, सब चिज हुन्छ त्यहाँ।
अनि
जस्तो देखाएको छ मैले पनि त्यस्तै देखाएको छु।
यो सबै भइरहँदाखेरि यसको संरक्षणको रेखदेखको जिम्मेवारी पाएको काठमाडौँ महानगरपालिका नै त हो नि होइन र?
काठमाडौँ महानगरपालिकै हो, अब महानगरपालिका पनि विभिन्न विभागहरूको जिम्मेवारीभित्र पर्छ। त्यसको वरिपरिको त्यो बाने त्यहाँ बोट बगैँचा लगाउने मेरो डिपार्टमेन्टको जिम्मेवारीभित्र पर्दैन। तथापि अहिले हामीले त्यहाँ त्यो व्यापारीहरूलाई चाहिँ सकेसम्म त्यहाँ प्रवेशनीलाई निषेध गरेका छौँ र त्यहाँभित्र कतिपय क्रियाकलापहरू महानगरपालिकादेखि बाहेक स्थानीय प्रहरीले हस्तक्षेप गर्नुपर्ने क्रियाकलापहरू पनि त्यहाँ हुन्छन्। मुख्य कुरो के हो भने त्यो पार्कको जुन भौतिक संरचना छ नि, त्यो भौतिक संरचना पहिले चाहिँ नै मरम्मत गरेर पूर्व अवस्थामा ल्याइसके पछाडि अनि कानून कार्यान्वयन गर्ने निकायहरूले त्यसलाई चाहिँ नै अनुगमन गरेर के केलाई निषेध गर्ने, कति बेला पस्न दिने, कति बेला निस्किन दिन, त्यो चाहिँ एउटा रेगुलेसनमा ल्याउने कुराहरू त्यसरी मात्रै सम्भव छ। अहिले त त्यहाँको भौतिक पूर्वाधार नै एक त पार्क भन्नुको ठाउँमा पार्कै जस्तो छैन, त्यहाँको त्यो फाउन्टेनहरू त्यो जाने त्यो पन्डहरू सबै बिग्रेको अवस्था छ र वरिपरिको कम्पाउन्ड वाल चाहिँ जहाँबाट जो पनि जस्तो आज पनि प्रवेश गर्न मिल्ने छ त्यसलाई चाहिँ पहिला बााउन्ड्री लगाउनु पर्यो भनेर हामीले गत सालदेखि प्रेसर दिएर अहिले अब नयाँ 80 वर्षबाट बल्ल काम सुरु हुने स्थितिमा पुर्याएको छौँ र अहिलेलाई चाहिँ हामीले त्यहाँ व्यापारीहरूको प्रवेशलाई निषेध लगाएको छौँ। म वास्तवमा भन्ने भने रत्न पार्कलाई चाहिँ पुरानै अवस्थामा फर्काएर बरु दस्तुर लिएर भए पनि त्यहाँभित्र हुने क्रियाकलापहरू चाहिँ नियन्त्रित क्रियाकलापहरू हुन जरुरी भइसकेको छ।
यहाँले के भन्नुभयो नि, तपाईँको जिम्मेवारी भनेको त्यहाँभित्र यो नाङ्लो पसल वा अरू अरू किसिमका हाते पसल यस्ता यस्ता के पसलहरू हुन्छन् ती त्यहाँ बस्न नदिने, उनीहरूलाई हटाउने हो भनेर होइन?
हो,
तर अहिले भर्खरै हाम्रा सहकर्मीले त्यहीँबाट हामीलाई जानकारी गराउनु भएको थियो त्यहाँ थुप्रै नाङ्लो पसलहरू पनि थियो।
उहाँले अब कतिखेर गएर भन्नुभयो, अब
अहिले भर्खरै हामीले कुरा गर्यौँ उहाँसँग टेलिफोन सम्पर्कमा।
तर अब हिजो हामीले हस्तक्षेप गर्नुभन्दा पूर्व जुन हालतमा थियो त्यो हालतमा त पक्क छैन। म त्यसमा त म अब आफै आवेदन पनि मैले हेरेको थिएँ है, तर के भने अब एकाध मान्छे चोरी चकारी गरेर त्यहाँ छिरेका पकाएर होला त्यहाँ कतिसम्मको रहेछ भने अब सुन्नुहोस् है, त्यहाँ तपाईँको जाने पानीको डिलरले तपाईँको जाने ड्याम लगाएर जाने बक्सा झार्दैन रहेछ, डिलरले पानी झारेर चाहिँ कति खपत हुने रहेछ पानी, अब त्यसको व्यवस्था चाहिँ भिन्दै त्यहाँ. अरू जाने अब जो नानो पसलको मात्रै कुरा नगरौँ, त्यहाँ तपाईँको फ्यान्सी पसल बिग्रेर घडीमा त दिनमा कति बिक्री हुने होला, ठुल्ठुला होलसेलहरू त्यहाँ जाने डिपेन्डेन्ट छन् त्यो त्यहाँको थिए त्यो त्यो त्यहाँको व्यापारबाट. र अरू जाने तपाईँको त्यहाँ सामेल हुने त्यहाँ भेला हुने मान्छेहरू अब थरी थरीका छन्, तिनीहरूका लागि चाहिने आधारभूत आवश्यकता सम्पूर्ण चिजहरू उपलब्ध गराउने ठुलो बजार थियो, त्यो बजार नियन्त्रित भएर अब अहिले तपाईँले को मान्छेले त्यहाँ नाङ्ला देख्यो भन्दाखेरि मैले देखेन भन्दा किन भन्ने म त्यहाँ छैन, नाङ्लासम्मको कुरा होला पनि, तर के भने अहिले हिजो भन्दा आज नियन्त्रित अवस्थामा छ. र यो पनि सधैँभरि मान्छे बसेर जाने नियन्त्रणमा राख्ने कुरा कठिन छ. पहिलो कुरो तपाईँको जाने भौतिक पूर्वाधार सबै पहाडमा पारादेर बनिसकेपछि ढोकामा मान्छे राखेर के चिज पस्न दिने के पस्न नदिने, व्यापारका सामग्री लग्यो भने रोक्ने, अन्य सामग्री लग्यो भने नदिने भन्ने किसिमको तपाईँको एउटा चाहिँ रेगुलेसन बनाएर त्यसलाई नियन्त्रित अवस्थामा यति यो बजेदेखि यो बजेसम्म त्यहाँ खोल्ने, यो यति बजे बन्द गर्ने, अब त्यहाँ राति पनि ओपन छ, राति के हुन्छ भन्ने कुराको अहिले हिसाब किताब नगरौँ. त्यस कारण सबभन्दा पहिला पूर्वाधारै बन्द जरुरी छ.
हामीले अब यो अघि यहाँलाई एउटा जानकारी यो पनि गराइहाल्यौँ, हाम्रा सहकर्मीले ती यो पसलहरूसँग कुरा गर्न खोज्दा उहाँहरू नमानेर भाग्नु भएको भनेर हामीलाई फोनमा जानकारी गराउनु भएको थियो. यसले पनि एउटा कुरा के देखाउँछ त भन्दा तपाईँहरूको काम पनि सहज नै छैन होला, तपाईँहरूलाई पनि धेरै नै गाह्रो छ होला. तर यसमा नि जस्तै स्थानीयहरू वा त्यहाँ नियमित रूपमा जाने त्यस्ता केही व्यक्तिहरू कसैको सहयोगमा जस्तो विद्यार्थीहरू नै अझ भनौँ यसरी सहयोग लिएर यो काम अगाडि बढाउन सक्ने अवस्था हुन्छ कि हुँदैन? जस्तै हामीले भन्छौँ नि सामाजिक स्वयंसेवी विद्यार्थी हो स्वास्थ्य
हेलो
त्यस्तो सम्भव हुन्छ कि हुँदैन?
मतलब कसको सहयोगमा भन्नुभयो?
जस्तै स्थानीयहरू विद्यार्थीहरूको यस्तो केही एउटा सहयोगी टोली जस्तै बनाएर स्वयंसेवी टोली जस्तै बनाएर केही समयका लागि त्यस्तो सम्भव हुन्छ?
त्यस्तो कुरा चाहिँ के हो भने जस्तै अब विकृतिहरू विकृति रहित समाज निर्माण होस् भन्न चाहने मान्छेहरूको एउटा समूहको सहयोगले हामीलाई झनै एउटा गर्न चाहिँ मिल्छ. तर अब रेगुलर सधैँ उहाँहरूको झन् सहयोग हामीले प्राप्त नहुन पनि सक्छ र हुने कुरो पनि भएन. एउटा अभियानात्मक रूपमा एउटा जनचेतनाको हिसाबले त्यसको समाजमा अगाडि बढाउनुपर्छ, सुशक्षित समाज बनाउनुपर्छ भन्ने एउटा समूहको सहयोग त पायो भने हामी जुनसुकै बेलामा लिन्छौँ पनि. त्यसले चाहिँ के भन्छ भने एउटा प्रेसर टेस्टिङ गर्छ, त्यसले तपाईँको यो खराब कामहरू गर्नुहुन्न भन्ने मान्छेहरूको आवाज आउँछ. त्यहाँ कतिसम्म भयो भने तपाईँको त्यहाँ अनुचित कार्य गर्ने मान्छेहरूले त्यहाँ मिडियाको गएको क्यामेरालाई खोसेर नियन्त्रणमा लिने तहको जन व्यवहार त्यहाँ झनै गरिसकेको अवस्था छ. भनेपछि त्यहाँ त राम्रा कामहरू गर्नुपर्छ, यी खुला कामहरू गर्नुहुन्न, यस्ता कामहरू विकृतिजन्य क्रियाकलापहरू हुन् भन्ने मान्छेहरूको आवाज चाहिँ तपाईँको जाने थुनिएको अवस्था छ अहिले. भनेपछि त्यस्तो किसिमको जाने समाजलाई अगाडि बढाउनुपर्छ, सुसकै ढङ्गले समाज अगाडि बढाउनुपर्छ भन्ने मान्छेहरू हाम्रो सहयोगमा जाने त्यो जुट्ने अवस्था रह्यो भने हामी उहाँहरूसँग काममा काम ल्याएर जाने सवालमा हामीलाई कुनै समस्या छैन.
यो हामीले रत्न पार्कको कुरा गर्दा देही व्यापार अनि पछि लागु औषधको कारोबार बाहेकका अरू के कस्ता क्रियाकलापहरू त्यहाँ तपाईँ देख्नुहुन्छ जुन वर्जित छ?
वर्जित क्रियाकलापहरू जस्तै तपाईँको त्यहाँ यौनजन्य क्रियाकलापहरू हुन्छन्, खुलेआम हुन्छन्, हामी यो पेसाकर्मी हौ भनेर इन्टरभ्यूमा तपाईँको चाहिँ हामीसँग भिडियो रेकर्ड छ उहाँहरूले बोलेका कुराहरू, उहाँहरू चाहिँ तपाईँको एउटा चाहिँ अमर्यादित यौन व्यवसायहरू पनि त्यहाँ चाहिँ भइराखेको हामीलाई जानकारी छ. अब त्यसको खुलेआम भन्नु न त्यो तपाईँको त्यसलाई हेरेर आम मानिसहरू हाम्रो मानिसहरूको यस्तो एटिच्युड छ कि अब त्यो देखेर चाहिँ घिन्न मानेर परपर जानुपर्ने ठाउँमा त्यसलाई एउटा मनोरञ्जनको साधन बनाएर तपाईँको जाने मान्छेहरूको चाहिँ झुन्ड झुन्ड त्यहाँ चाहिँ त्यो रमित हेर्न पनि त्यहाँ मान्छेहरू कतिपय भेला भएको अवस्था छ. अब बेरोजगारीको कारणले गर्दा धेरै मान्छेहरूको त्यहाँ बडो प्रसजिलो समयहरू त्यहाँ टाइम पास भइरहेको छ. अब यस्ता क्रियाकलापहरू त्यहाँ छन् तपाईँको चाहिँ त्यहाँ अब लागुको क्रियाकलाप पनि हुँदा हुन् अब त्यो भित्रभित्र गुप्त रूपमा गरिने कुराहरू त्यहाँ हुँदैनन्. त के भने यौनजन्य क्रियाकलापहरूको मोलतोलाइ गर्ने, बार्गेनिङ गर्ने, मान्छे छान्ने, छनौट गर्ने यी आदि क्रियाकलापहरू चाहिँ खुल्लम खुल्ला तपाईँ हामीले हेर्दाखेरि देखिने बुझिने गरी हुन्छन्.
त्यहाँ कति प्रहरीहरू खटाएको हुन्छ रत्न पार्कमा?
हजुर हजुर.
यो कति प्रहरीहरूलाई त्यहाँनिर जस्तै एक दिनमा कति प्रहरी त्यहाँ हुने भन्ने केही छ?
त्यो रेगुलर हामीले यति नै भनेर त हुँदैन. अब हाम्रो मेनदेखि दिलुबैसम्म निगरानी गर्ने गरी चार पाँच मान्छे राखेका हुन्छौँ. अब सुरुमा हामीले त्यो जुन व्यापार हटाउँदाखेरि अलिक धेरै मेन पावर खर्च गरेर त्यसलाई एउटा नियन्त्रण कायम गऱ्यौँ. त्यस पछाडि चाहिँ थोरै जनसङ्ख्याले पनि त्यसलाई काम गरिराखेको अवस्था छ. तर कुरा के छ भने मैले अघि पनि भने रत्न पार्कको वरिपरिको यो बाह्र तेह्र छन् जुन छ नि र त्यो ढोकाहरूको पोजिसन
त्योलाई सबभन्दा पहिला बनाउन जरुरी छ. त्यो बनाउने दायित्व पनि काठमाडौँ महानगरपालिका चाहिँ हो र त्यो सम्बन्धित विभागलाई चाहिँ हामीले एक वर्ष अघिदेखि चाहिँ झर्कन त्यो टेन्डर सेन्टरको प्रोसेस यो सारा प्रोसेस हुँदो रहेछ. अहिले बल्ल टेन्डर आएर काम सुरु हुने अवस्थामा पुगेछ. सबभन्दा फर्स्टमा तपाईँको चाहिँ त्यसको भौतिक पूर्वाधार पूर्व अवस्थामा हिजो रसबारमा के हुन्थे तपाईँको चाहिँ कतिवटा पन्डहरूमा पानी हुन्थे, काका कमल फुलिरहेको हुन्थ्यो, काका तपाईँको चाहिँ मान्छे शैल शीतल तापमा बस्न मिल्थ्यो, कतिवटा फलैचा थिए, यी आदि हिजोभन्दा आज रुख बिरुवाहरू बढेका छन्. यी कुराहरू डेभलप गरेपछि अनि तपाईँको बाह्रजना सबै भइसकेपछि त्यहाँभित्रका क्रियाकलापहरू चाहिँ स्थानीय प्रशासन काठमाडौँ महानगरपालिकाको नियन्त्रित अवस्थामा सञ्चालन हुनु जरुरी छ. नियन्त्रित भनेको यो हो कि कानुनले बचित गरेका क्रियाकलापहरू हुन खोज्दैखेरि नियन्त्रणमा लिनु पर्यो. भइसकेपछि चाहिँ टिमले खिचेपछि होइन कि हुन खोज्दैखेरि नियन्त्रण गर्ने र मर्यादित व्यवहारहरू मात्रै त्यहाँ हुने. हिजोको घटनामा मर्यादित व्यवहारहरू हुन्थ्यो, मान्छेहरूको भेटघाट गर्ने स्थल तपाईँको टाढा टाढाबाट आउनुपर्ने, किर्तिपुरबाट आउनुपर्ने र जोरपाटीबाट आउनुपर्ने मान्छेले भेट्ने मिटिङ पोइन्ट चाहिँ हिजो रतबार थियो. अहिले मान्छेको मोबाइलको कारणले रेस्टुरेन्ट भेट्छन्, हिजो तपाईँको चाहिँ यति बजे त्यहाँ आइपुग्यो है भनेपछि मिटिङ पोइन्टको रूपमा चाहिँ बेसिन बसेर आफ्नो कुराहरू साट्ने चाहिँ त्यहाँ तपाईँको त्यो थलोको रूपमा चाहिँ विकसित भएको थियो र हामी चाहन्छौँ फेरि पनि त्यस्तै पूर्ववत अवस्थामा रत्नबार पुगोस् भन्ने चाहना छ.
अनि सापकोटाज्यू, तपाईँहरूको यो महानगरपालिकाले त्यहाँभित्र भएको पसल राख्न नदिने हो कि वातावरणको पनि हेरचाह गर्ने हो?
महाशाखाको कुरा गरेको हामीले
सबै हो. त्यो पसल राख्न दिएपछि वातावरण बिग्रिन्छ र इन्भाइरोमेन्ट पनि इम्प्रुभ गर्नुपर्छ. पसल पनि राख्न दिनु हुँदैन. पसल राख्नु भनेको रत्नबार फेरि पनि बिस हो. पहिला कुरो इन्भाइरोमेन्ट पनि इम्प्रुभ गर्नु पर्यो, पसल पनि राख्न दिनु भने इन्भाइरोमेन्ट विकास तत्त्वहरू मध्ये एउटा तत्त्व पसल राख्नु पनि हो. पसल राखिसकेपछि विभिन्न खालका मानिसहरूको एक त रत्न पार्क पार्क भनेको पसल राख्ने नै हुँदैन, राख्नु हुँदैन र त्यो रत्नबारलाई बिगार्ने तत्त्वहरू मध्ये एउटा व्यापार पनि हुनसक्छ. त्यस्तै अरू क्रियाकलापहरू हुनसक्छन् र व्यापार मात्रै होइन इन्भाइरोमेन्ट इम्प्रुभ गर्नको लागि पनि सम्बन्धित जिल्लामा हामीले भनिरहेका छौँ. त उनीहरूले पनि के भन्छ भने यसको घेराबाट नहुँदैसम्म बिरुवा रोपे पनि उखाडा लिएर जाने सम्भावना हुन्छ. पहिलो चाहिँ पूर्वाधारै तयार हुनु पर्यो भन्ने किसिमको कुरो उहाँहरूको पनि छ.
त्यसो भए सबैभन्दा पहिले अब गर्नुपर्ने भनेकै त्यो जुन चारैतिरको पर्खाल भनौँ वा बार भनौँ त्यसको मर्मत हुनु पर्यो.
मर्मत एकदम यथाशीघ्र यसको मर्मत हुनु पर्यो. मर्मत भइसकेपछि त्यहाँ चाबी लाग्छ. चाबी लागेपछि त्यहाँ चाहिँ मान्छे बसेर कुन कुन कस्ता कस्ता कुराहरू मात्रै त्यहाँ हुन दिने भन्ने कुरा चाहिँ बसेर तपाईँको पसल व्यवसायको पोको लिएर आयो भने छिर्न नदिने, इन्ट्री नदिने, अनि एउटा साधारण मान्छे प्रवेश गर्न लाग्यो भने प्रवेश गर्न दिने, त्यहाँ बस्ने क्रिया त्यहाँ अनि त्यहाँभित्रका हुने क्रियाकलापहरू स्थानीय प्रहरीले निगरानी गर्ने, अनि त्यहाँ अब हाम्रो वातावरण विभागले त्यहाँ चाहिँ काका फुलहरू जाने छैनन् त्यो फुल रोप्ने, काका सरसफाइ पुगेको छ भने सरसफाइ गर्ने, पानी दुर्गन्धित छ भने सफा गर्ने, यी आदि क्रियाकलाप चाहिँ पहिला त्यसलाई नियन्त्रणमा लिइसकेपछि मात्रै हुन सम्भव हुने कुरा भए. अब अहिले त तपाईँको त्यो के भन्ने अब त्यहाँभन्दा छडा ठाम अर्को छँदै छैन. अब जताबाट पनि पस्न मिल्ने, जताबाट पनि निस्किन मिल्ने, अब दुई चारजना मान्छे आठ दसजना मान्छेले गरेर त्यहाँ घेराबारा गरेर घेराबारा पनि गर्न नसकिने अवस्थामा पुगेको छ.
यहाँले अब जति पनि कुरा भन्नुभयो यसले एउटा कुरा चाहिँ के लाग्यो भने एउटा प्रयास त भएको छ त्यो बार मर्मतको, तर अर्को फेरि एउटा के पनि लाग्यो भन्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै जुन महाशाखा र शाखाहरू छन् नि तिनीहरू बीचमा पनि समन्वय रहेको छ. जस्तै यो उसको काम यो त्यसको काम भन्ने खालको रहेछ है?
होइन यसो हो, त्यो अब रत्नबारभित्र यत्रो बिजोग छ तपाईँहरू किन हेर्दैन किन हेर्दैन भनेपछि हामीले हेर्दा देखेको कुरा यो हो. बाह्र बेर नभइकन नियन्त्रण काम गर्न सकिँदैन भनेरै यो कुरा जाने उठेर तपाईँको बाह्र बेराको लागि अहिले जाने तपाईँको त्यो टेन्डर काम कुरो अगाडि बढेको छ. हेर्नुहोस् है, अब यहाँ गर्न चाहने त्यहाँ एउटा युनिट वातावरण विभागले एउटा युनिट तोकेर राखेको छ, तर बिचरा उसलाई तैँले यहाँनिर गर्न सकिनस् भनेर भन्ने आधारै छैन. गर्न सक्ने अवस्थामा भनेर त्यहाँ गरिनेछस् भन्ने हो. उसले त्यहाँ गरेर त्यो हुने कुरै छैन. त्यहाँ पहिला त बाह्र बेरै छैन भनेपछि अब तपाईँले भनेर त इन्टरनल कोअर्डिनेसन केही नभएको पनि पक्का होला. तर यो अहिले चाहिँ टेन्डर भएर जुन काम हुन लागेको छ त्यो चाहिँ फेरि कोअर्डिनेसनकै कारणले भएको हो. अब बरु ढिलो भयो भन्ने कुरा चाहिँ म स्वीकार.
अनि तपाईँसँग कुरा गर्नको लागि हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको रहेछ, उहाँसँग पनि उहाँको जिज्ञासा सुन्छौँ. नमस्कार.
नमस्कार हजुर,
यहाँको परिचय?
लेखरत्न तुलाधर नेवारा जे चक्रपथ काठमाडौँ.
लेखरत्नजी चक्रपथबाट हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा. काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख भानुपति सापकोटा हुनुहुन्छ. आफ्नो जिज्ञासा बुझ्ने गरी
नमस्कार.
नमस्कार.
मेरो जिज्ञासा के हो भने तपाईँले काठमाडौँ नगरपालिका अथवा विभिन्न निकाय सफाई गर्ने अभियान चलाउनु भएको छ, गर्ने कोसिस गर्नुभएको छ, निकै राम्रो हो. तर काठमाडौँ नगरपालिकाभित्रैका जुन भ्रष्टाचारी गतिविधिहरू अथवा अनियमित कुराहरू कतिको सुधार गर्नु भएछ। अस्ति हालसालैको कुरा हो, तपाईँले थाहा होला, प्रधानमन्त्रीज्यूले चाहिँ यो खोला छेउ सरसफाइ अभियानमा चाहिँ 4 रुपियाँ जाने मास्क चाहिँ 12 रुपियाँ र के 8-12 रुपियाँ जाने चाहिँ उजो चाहिँ 30 रुपियाँ, त्यसो ती भ्रष्टाचारी काण्डमा को को अपराधीहरू चाहिँ जेलमा परे ती कुराहरू तपाईँको जानकारी छ कि छैन, अथवा को परेको छ तपाईँ यसमा चाहिँ जवाब दिनुहोला। अर्को कुरा यो जुन धेरै अगाडिदेखि यो जुन पार्किङ मोटरसाइकल पार्किङ अथवा गाडी पार्किङमा
केन्द्रित रह
सानो सोधि हाम्रो पार्किङमा चाहिँ यो जुन
आज रत्न पार्कमै केन्द्रित रह
ल ठिक छ हुन्छ। अब यो यस्ता गतिविधि चाहिँ भइरहेछ होइन, अब यो यी गतिविधि चाँडैभन्दा चाँडै सरसफाइ अथवा चाँडैभन्दा चाँडै जनतामा चाहिँ एउटा सुन्दर स्वरूप सहरको रूपमा परिणत गर्न चाहिँ अब के कुराले 12 अर्कन गरिएछ यी कुरा चाहिँ प्रस्तुत पार्नु होला।
धेरै धन्यवाद। रत्न पार्क संरक्षणमा के कुराले बाधा अहिले पुर्याइरहेको छ, बाधा अडचन के को हो?
यो अब उहाँले त अब धेरै समग्र सबै होलसेलमा कुरा उठाउनु भएको थियो, त्यो होलसेलका जवाफ दिने सम्बन्धित अधिकारी चाहिँ म होइन, तथापि भ्रष्टाचार मुक्त हुनुपर्छ भन्ने कुरामा म सहमतै छु। अब कुरा के भनेदेखि रत्न पार्कको लागि चाहिँ अहिले जो जुन हामीलाई परेको मुसिबत छ नि, यो अप्ठ्यारो हो, यो हाम्रो सम्बन्धित डिपार्टमेन्टले पनि यसै गरी बुझिदिनु पर्यो। अब यहाँहरूको क्याम्पिङ प्रेसर पनि सम्बन्धित विभागमै पुग्नु पर्यो क्या। अब मैले त्यहाँ वरिपरि पुलिस राखेर नै रत्नपार राम्रो हुन्छ भन्ने यहाँलाई लाग्छ भने त एउटा कुरा हो, तर कुरा चाहिँ के हो भने पूर्वाधारसँग जोडिएको विषय छ। पूर्वाधार बनिसकेपछि यहाँले भने जस्तो हाम्रो भूमिकाको पनि प्रभावकारी त्यहाँ चाहिँ अझ प्रभावकारी हुने स्थिति हुन्छ। त्यस कारण चाहिँ सानो मौलिक स्वरूपमा फर्काउने कुरामा म आफै चाहिँ तपाईँको एउटा हुनुपर्छ भन्ने मान्छे परे, किनभने हिजोको रत्न पार्क उपभोग गर्ने मान्छे एउटा नागरिक म पनि हो, हिजो त्यो जुन अवस्था आएको आज बिग्रिसकेको छ। त्यस कारण चाहिँ सम्बन्धित विभागहरू जसले चाहिँ पूर्वाधार निर्माण गरिदिनुपर्छ उनीहरूले पूर्वाधार निर्माण गरिदिनु पर्यो। त्यस पछाडि यस्ता जुन कानूनले निषेध गरिएका क्रियाकलापहरू जो त्यहाँ सञ्चालित हुन्छन् ती क्रियाकलापहरू चाहिँ सञ्चालन हुने अवस्थामै नियन्त्रण गर्नका निमित्त स्थानीय प्रशासनको पनि उत्तिकै भूमिका हुन्छ भन्ने मलाई लाग्दछ।
स्थानीय प्रशासनसँग तपाईँहरूले कहिले कुनै हार गुहार गर्न परेको छ कि छैन, गर्नु भएको छ?
हामी कोअर्डिनेटिभ वेमा छौँ, अहिले पनि हामी सम्पर्कमै छौँ र हामीले त हरेक एक्सनहरू गर्दाखेरि सँगसँगै गरेका छौँ। अहिले पनि त्यो देख्नु भएको छ, एउटा यो पराकाष्ठ हो भन्ने कुरो उहाँले नै बुझ्नु भएको छ। तर कुरा के हो भनेदेखि अहिले त्यहाँ प्रहरीको रेड हामी चाहिँ गरौँ, एकातिरबाट प्रस्ताव एकातिरबाट निक्लेर भागेर त्यहाँ मान्छे नआउने अवस्था पनि फेला पर्छ। त्यस कारण मैले भन्दैछु सबभन्दा फर्स्ट अफ अल गरिनुपर्ने कुरा भनेको रत्नपार्कको पूर्वाधार निर्माणमै हो। जुन पूर्वाधार निर्माण पनि अझ फर्स्टमा भन्नुहुन्छ भने त त्यसको 12-12 घेराबन्दी नै हो, घेराबन्दी र त्यसलाई गेटहरू प्रवेश गर्ने चाहिँ एउटा निश्चित गेटहरू भयो भने त्यो माथि निगरानी गर्न हामी सबैलाई चाहिँ सजिलो हुन्छ।
अब हामी यहाँले एउटा बाटो देखाइदिनु भएको छ आज कतातिर अझ बढ्नुपर्छ रत्नपार्कको संरक्षणको कुरा गर्नलाई भनेर, यही कुराकानीलाई पछि फेरि कुनै दिन अगाडि पनि बढ़ाउला। आज यहाँले यी जानकारीहरू उपलब्ध गराइदिनु भयो, हामी धेरै आभारी छौँ।
रत्नपार्कको विषयमा यहाँको मीडिया प्रयोग गरेर यथार्थ विवरण मैले पनि आम नागरिक समक्ष राख्न पाएकोमा यहाँको मीडियालाई धेरै धेरै धन्यवाद।
हामीले भर्खरै कुरा गरेका हौ काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटासँग, उहाँसँग आज हामीले यो रत्न पार्कको संरक्षणमा कहाँनिर के नपुगिरहेको छ भन्ने बारेमा कुराकानी गर्यौं। उहाँसँग कुराकानीको क्रममा एउटा कुरा के स्पष्ट भयो भने स्थानीय निकायहरू जसले यो रत्न पार्कको संरक्षणको जिम्मा पाएको छ ती निकायहरूले अहिलेसम्म केही पनि नगरिरहेको उहाँले आफैले पनि स्वीकार्नुभयो, र गर्ने निकाय पनि एउटा मात्रै नभइकन विभिन्न शाखा र महाशाखाहरू छन्। त्यसरी पनि यसको काममा ढिला सुस्ती भइरहेको हामी अनुभव गर्न सक्छौ। फेरि एउटा निकायको अर्को निकायसँग एउटा शाखाको अर्को शाखासँगको समन्वय पनि त्यति राम्रो भएको हामी पाउँदैनौ। यो कुराकानीमा त हामी यही बुझ्छौं, तर यो समन्वय नभएको अवस्थामा मानिसहरूले लापरवाही गरिरहेको बेलामा यो सबै बीचमा आखिर पिल्सिएको त रत्न पार्क हो, हाम्रै रत्न पार्क, तपाईँको हामी सबैको रत्न पार्कको बारेमा भन्ने गरिन्छ। विदेशबाट कहिले कोही मान्छे आयो र यहाँ मेरो फलाना मान्छेलाई भेट्दै है यो सामान दिइदियो है भनेर भन्यो भने कुनै समयमा भेट्ने ठाउँ त्यही रत्न पार्क थियो, किनभने अरू ठाउँमा जान सकिँदैन, मान्छेको घर थाहा हुँदैन, रत्न पार्कमा यति बजी आऊ भनेपछि बस त्यो काम फत्ते भयो। यसै गरेर अघि पनि यो प्रसंग आएको थियो, बाहिरबाट कोही पनि मानिस काठमाडौँमा आयो आफ्नो मान्छेलाई भेट्नु पर्यो भने यति धेरै चोक यति धेरै गल्ली यति धेरै ठाउँ जाने कहाँ त भन्दा रत्न पार्कमा यति बजे त्यहाँ आएर भेट्नु अनि बस त्यहाँ पनि काम फत्ते। यसरी रत्न पार्कले पहिलादेखि हाम्रो हरेक किसिमको गर्जो टार्दै आएको हो। गर्जो भन्ने बित्तिकै फेरि यो खाना पकाउने र खाइदिने पनि होइन कि, जस्तै मान्छे भेट्नु पर्यो भने ठाउँ, गर्मीको बेलामा शीतलता, यसै गरेर कहीँ जाने ठाउँ नभएर विरक्त भइरहेको बेलामा सन्तोष मान्ने ठाउँ, यस्ता थुप्रै कामहरूमा हामीले रत्न पार्कलाई पहिला प्रयोग गर्यौं तर अहिले भने त्यही रत्न पार्कको दुरावस्था हामीले टुलु टुलु हेर्नु बाहेक केही गर्न सकिरहेका छैनौं। यसैबीचमा हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको हामीले संकेत पायौं।
कहाँबाट को हुनुहुन्छ?
नमस्कार।
नमस्कार।
हेलो।
कहाँबाट बोल्दै हुनुहुन्छ?
म जमलगढ।
यहाँको परिचय?
इन्दिरा घिमिरे।
इन्दिराजी, हामी स्वागत गर्छौँ यहाँलाई।
धन्यवाद हजुर, नमस्कार।
के छ आज खुला मञ्चमा?
होइन, खुला मञ्चमा अब चाहिँ खुला मञ्चकै कुरै आइरहेको रहेछ अघि, होइन? सापकोटाजीसँग मैले प्रश्न सोध्नु धेरै कोसिस गरेको थिएँ, होइन, केही कुरा राखौँ भनेर, पाइनँ। सायद उहाँले सुन्नु नै भएको छैन होला। अब
कुनै प्रश्न छ भने यहाँले फेरि अहिले पनि भन्न सक्नुहुन्छ, किनभने
त्यो फुलबारीभित्र जुन यसरी त्यो अतिक्रमण गरिराख्नु भएको छ उहाँहरूले, होइन, त्यो अतिक्रमण गरे फुलबारीभित्रै चाहिँ बसे धेर भएको छैन कि त्यहाँ,
होइन, भनेको
त्यो पसलहरू राखेर त्यो अतिक्रमण भइरहेछ त्यहाँ, होइन, पहिले चाहिँ त्यहाँ लुकी छिपी अलिअलि बस्नुहुन्थ्यो भने अहिले चाहिँ धेरै नै बस्नुहुन्छ, होइन, उहाँहरूले त्यति पहिले नै त्यो अलिअलि बस्दै किन रोक्नु सक्नु भएन, होइन? हाम्रो यो सरकारको नीति नियम के छ भने सुरुमा चाहिँ केही वास्तै नगर्ने, जस्तो सुकुम्बासी समस्या पनि पहिले अलिअलि बस्दा वास्तै नगर्ने, होइन, पछि चाहिँ अनि त्यहाँबाट विकराल रूप लिन्छ, अनि त्यहाँबाट उहाँहरूलाई समस्या हुन्छ उठाउनलाई, होइन, कमसेकम महानगरपालिकाले सुरु सुरुमै ख्याल गर्दैदेखि त त्यस्तो हुने थिएन नि, त्यही हो मैले भन्न खोजेको थिएँ कि
हामी यो कुरालाई फेरि उहाँसम्म पुर्याउने र उहाँको जवाफ तपाईँसम्म पुर्याउने काम त गर्छौ नै। इन्दिराजी, धेरै धन्यवाद। इन्दिरा घिमिरे आउनुभएको थियो जमलबाट, उहाँसँगको पनि यो कुराकानी पछि भने। अब हामी कार्यक्रम खुल्ला मञ्चको यो आजको यो जुन खुल्ला स्थान बारेको बहसलाई सकाउने पक्षमा छौं, त्यो तर्खरमा छौं, अनि यो सकाउनका लागि आज एकचोटि फेरि यहाँलाई सम्झना गरौं। हामीले विशेष गरेर सबैभन्दा पहिले सहकर्मी हरिजन थापासँग रत्न पार्कमा कस्तो छ त अवस्था, अहिले के भइरहेको छ त भन्ने बारेमा जानकारी लियौं, अनि यही बेलामा उहाँले तीन व्यक्तिहरूसँग कुराकानी गर्नुभयो जो रत्न पार्कमा हुनुहुन्थ्यो त्यो बेलामा। सुभाष परियार हुनुहुन्थ्यो, अनि एकजना हाम्रा अर्का एक वक्ता भनौं उहाँ काभ्रेको हुनुहुन्थ्यो, फेरि एकजना अर्का लामो छाने ढलका एकजना वक्ता पनि हुनुहुन्थ्यो मकवानपुरका, अनि फेरि भोटाइटी बजार समितिका उपाध्यक्ष ज्ञानेन्द्र तुलाधरसँग पनि हामीले कुराकानी गर्यौं भने काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटासँग पनि हामीले रत्न पार्कको संरक्षणमा कहाँनिर के चुकिरहेको छ भन्ने बारेमा जानकारी दियौं। अनि आजको हाम्रो यो कुराकानीमा हामीलाई रामहरि थापा, कृष्ण भक्त डंगोल र लेखरत्न तुलाधर सँगसँगै इन्दिरा घिमिरेले पनि जमलबाट साथ दिनुभयो। आजलाई इन्टरेक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप, फोर्ड फाउण्डेशन र सोशल साइन्स महासंघको सहकार्यमा यो काठमाडौँको खुल्ला स्थान बारेको बहस हामी यहीँ टुंग्याउँछौ। अर्को मंगलबार फेरि हामी यही बहस लिएर आउँछौ नै, तर कार्यक्रम खुल्ला मञ्च अझै बाँकी छ, रेडियो सगरमाथा सुन्दै गर्नुहोला।